नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको आधिकारिक फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबरमा डोलराज राणा भाटको नमस्कार। शुरूआतमा प्रमुख खबरका मुख्य शीर्षकहरू। एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने भएपछि नवलपुरमा छलफल शुरू, विद्यालय छनौट गर्ने तयारी तीव्र। नवलपुरमा कोरोना आशंकामा 5 जनाको स्वाब भरतपुर प्रयोगशाला पठाइयो, ऱ्यापिड टेस्टबाट गरिएको जाँचको नतिजा सबै नेगेटिभ। देशभर 24 घण्टामा 3263 ऱ्यापिड टेस्ट, हालसम्म संक्रमितको संख्या 16। छपकैयामा 400 जनाको ऱ्यापिड परीक्षण नेगेटिभ आएको मन्त्रालयद्वारा जानकारी। भारतसँगको नवलपुर स्थित त्रिवेणी नाका सुनसान हाई अलर्टमा सुरक्षाकर्मी। चितवनमा भोलिदेखि बिहान 10 बजेदेखि 4 बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने। र दलदलीमा 1 घण्टामै 44 सवारी प्रहरी नियन्त्रणमा, लकडाउनको अवज्ञा भएको भन्दै ढोडेनी जाने बाटो स्थानीयद्वारा बन्द।
सूचना। नोबल कोरोना भाइरस कोविड 19 का कारण नेपालमा पनि उत्पन्न विषम परिस्थितिमा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा अर्को सूचना प्रकाशन आउँदासम्म स्थगन गरेको वर्तमान परिवेशमा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई घरमा नै बसी आफ्नो तयारीलाई निरन्तरता प्रदान गर्न र अभिभावकज्यूहरूलाई अध्ययनको वातावरण कायम राखिदिनुहुन अनुरोध गर्दै अध्ययनका क्रममा कुनै पनि समस्या भए विषयगत शिक्षकसँग टेलिफोन वा इन्टरनेटका कुनै पनि माध्यमबाट सम्पर्क गरी समस्या समाधान गर्न हुन समेत हार्दिक अनुरोध गर्दछौ। अंग्रेजी विषयका लागि प्रजानाथ कडेल 98451414701, गणित विषयका लागि होमनाथ शर्मा 98552335, विज्ञान र गणित विषयका लागि मुकुन्द उपाध्याय 98450484539, निरोज खनाल 98456314, अंग्रेजी र सामाजिक विषयका लागि राजु पुरी 98453765 र दयाराम पौडेल 98454426। नोबल कोरोना भाइरसबाट बस्न घरमै बसौं, सामाजिक दूरी कायम गरौं र साबुन पानीले हात धुने गरौं। कालिका नमूना माध्यमिक विद्यालय परिवार, गैंडाकोट, नवलपुर।
अब खबर विस्तारमा। शुरूआतमा प्रसंग। एसई परीक्षा नजिकैको विद्यालयबाट गर्ने भएपछि नवलपुरमा पनि त्यसबारे छलफल भएको छ। यसैसँग सम्बन्धित प्रसंगबाट, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसईई नजिकैको विद्यालयबाट गर्ने तयारी गरेसँगै नवलपुरमा यसबारे छलफल अघि बढ़ेको छ। कोरोना भाइरसको महामारी सामान्य भएपछि चालू शैक्षिक वर्षलाई असर नपर्ने गरी नतिजा प्रकाशित गर्न एसईई परीक्षा नजिकैको विद्यालयमा परीक्षा दिने तयारी गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको थियो। घरबाट टाढा नभएको विद्यालयमा परीक्षा दिने विषयमा छलफल भइरहेको र त्यसका लागि आवश्यक पर्ने परीक्षा केन्द्रबारे जानकारी गराउन सम्बन्धित विद्यालयलाई बोर्डले आग्रह गरेको छ। बोर्डले 3 दिनभित्र विवरण दिन पनि निर्देशन गरेको हो। यसैबीच सहकर्मी मायाकणले शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कृष्ण चन्द्र पोखरेललाई नवलपुरको तयारी कहाँ पुग्यो भनी सोध्नु भएको छ।
निर्देशन प्राप्त भएको छ र त्यही अनुसार हामी आज तयारीमा अझै काममा छौँ र नवलपुरको हकमा भेहिकल प्रयोग गरेर वा नगरेर बढीमा 2 घण्टासम्मको यात्रामा परीक्षा केन्द्रमा पुग्ने अवस्थाका विद्यालयहरू, पुग्न नसकिने अवस्थाका विद्यालयहरू केही कम छन् र हामीले ती कम भएका विद्यालयहरूलाई पनि अब जसरी नजिकको नजिकभन्दा नजिकबाट जसरी निर्देशन भएको छ न ती निर्देशन भए अनुसारको परीक्षा केन्द्र कायम गर्न सकिने नसकिने अवस्थाको चाहिँ विवरण पठाउने तयारीमा छौँ। सायद हामी भोलि टाइममै उसले निर्देशित गरे अनुसार हामीले त्यसमा संशोधन गरेर पठाउने तयारीमा छौँ र भोलि पठाउँछौँ पनि। र अब हाम्रो सतत हेर्दा तराईको जिल्ला हो, तराईको जिल्लामा भेहिकल प्रयोग गरेर वा नगरेर विशेष गरेर डेरामा बस्नुपर्ने अवस्थामा भयो भने विद्यार्थीलाई डेरामा पाउन मुस्किल र यो कोरोनाको कारणले गर्दा कतिपय घरका मालिकहरूले अब यो अवस्थामा डेरा नजिक अवस्थामा के हुन्छ भन्ने सन्दर्भमा परीक्षा नियन्त्रण कार्यालयले सोधका साथ यो विवरणमा आइपुग्यो जस्तो हामीलाई हाम्रो बुझाइ छ। त्यही अनुसार हामी यसको तयारी गरेर पठाउने तयारीमा।
विद्यालयहरू चाहिँ परीक्षा केन्द्र टाढा जानुपर्ने अवस्थाका विद्यालयहरू छन्, के छ नवलपुरको अवस्थामा, कति विद्यालय संख्या त्यस्तो छ?
अब हाम्रो नवलपुरको हकमा अहिले विशेष गरेर भित्री मधेसका क्षेत्रहरूमा त्यस्तो खालको समस्या छैनन् र हामीले विशेष गरेर पहाडी क्षेत्रका 2 गाउँपालिकाका विद्यालयहरूमा त्यो खालको समस्या छ कि भनेर हामीले हेऱ्यौँ। रेपेटी, पेरगाउँ र बुलिङचार भनेको त्यहाँको पालिका क्वेसन सेन्टरमा परीक्षा केन्द्र छ, त्यो पालिकाभित्रका कुनै पनि स्कुललाई 2 घन्टाभन्दा बढीको दूरी हिँड्नु नपर्ने भनेर हामीलाई सूचना प्राप्त भएको छ। र यद्यपि हामीले होम सेन्टर जिल्लामा कायम गरेका छैनौँ, होम सेन्टर कायम नगरेको अवस्थामा बुलिङचार र पेरगाउँको स्कुलहरू एक्सचेन्ज गर्दाखेरि 4 घन्टाभन्दा बढीको दूरी हिँड्नु परेको अवस्थामा र यातायातमा हिँड्नु परेको अवस्थामा 3 घन्टाभन्दा बढी लाग्ने अवस्था देखिएको कारणले दुईवटा स्कुलहरूलाई एक ठाउँ सेन्टर कायम गर्न सक्यौँ भने दूरीको हिसाबले 1.5 घन्टाको दूरी हुँदो रहेछ। त्यो हिसाबले त्यही गर्ने कि भनेर सल्लाह गर्दैछौँ, सायद त्यही गर्न पर्ने अवस्था रहन्छ होला। बुलिङचारको विद्यालय जेडगाउँमा केन्द्र छ, त्यसलाई 30 सेन्टरमा पार्यौँ। जेडगाउँको पनि बुलिङचारमा केन्द्र छ, त्यसलाई 30 सेन्टरमा पार्यौँ भने त्यति भेहिकल चले डेरा गरेर बस्नुपर्ने अवस्थामा धेरै पाएन विद्यार्थी भने पनि घरबाट चाहिँ 1.5 घन्टाको दूरीमा, 1.5-2 घन्टाको दूरीमा अप डाउन गरेर परीक्षा सञ्चालन गर्दाखेरि उनीहरूलाई पनि उपयुक्त हुन्छ भन्ने हिसाबले हेरेका छौँ। र अरू खासै अन्य पालिकाको हकमा अहिलेसम्म समस्या छैन। अब कति विद्यालयले अब सेन्टर नजिक पाइन्छ कि भन्ने हिसाबले होइन, हाम्रो 2 घन्टा बढी लाग्छ भन्ने खालका चाहिँ प्रतिक्रिया पनि आएका छन्। तर हामीले गर्छ कि सबै अन्य माध्यमहरू मार्फत पनि हेर्दाखेरि 2 घन्टाको दूरी
अहिलेसम्म संख्या चाहिँ एकी नभएको हो, यतिवटा विद्यालय छन् भनेर
अब 2 घन्टाभन्दा बढी दूरी पार गरेर परीक्षा दिनुपर्ने विद्यालय भनेका 2 मात्रै हुन् हाम्रो अहिले जिल्लाको।
कुन कुन विद्यालय छन् सर त्यो दुईवटा?
त्रिभुवन माझी बुलिङचार र टेडगाउँ माझी टेडगाउँ भन्ने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक ऱ्यापिड टेस्टमा पोजिटिभ आएका सबैको पीसीआर परीक्षण नेगेटिभ आएको जनाएको छ। हालसम्म पीसीआर ऱ्यापिड गरी 19,432 जनाको परीक्षण गरिएको भन्दै उहाँले ऱ्यापिड टेस्ट पछिल्लो 24 घण्टामा 3,263 जनामा गरिएको जानकारी दिनुभएको छ। वीरगंजको छपकैयामा 400 व्यक्तिहरूको ऱ्यापिड परीक्षण नेगेटिभ आएको भन्दै हाल 69 जिल्लामा ऱ्यापिड परीक्षण भइसकेको जानकारी मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले दिनुभएको छ। डाक्टर देवकोटाका अनुसार ताप्लेजुङ, सोलु, खुम्बु, मनाङ, रूकुम पूर्व, इलाम, खोटाङ र डोल्पा जिल्लामा भने परीक्षण शुरू नभएको बताउनुभयो। यस्तै हाल 25 हब अस्पताल, 64 प्रादेशिक, 22 मेडिकल कलेज र 16 निजी अस्पतालहरूलाई कोविड क्लिनिक खोल्न स्वीकृति गरिएको जानकारी दिनुभएको छ। उहाँका अनुसार हाल नयाँ संक्रमित नदेखिएको र संक्रमितको संख्या 16 रहेको जानकारी दिनुभएको छ, जसमध्ये एकजना उपचारपछि घर फर्किसक्नु भएको छ। सारिका फाउण्डेशन अमरापुरी चौधले गैंडाकोट 14 रक्तदान कार्यक्रमको आयोजना गरेको छ। भोलि 5 गते बिहान 7:30 बजेदेखि दीपज्योति प्राथमिक विद्यालय भेलनटाँडीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको फाउण्डेशनका अध्यक्ष विक्रम ठकुरीले जानकारी दिनुभएको छ। कोरोनाको संक्रमणको त्रास रहे पनि सुरक्षित रूपमा सामाजिक दूरी कायम गर्दै सजगताका साथ गर्न लागि उहाँले जानकारी दिनुभयो। साबुन पानीले हात धोएपछि थर्मल गनबाट ज्वरो जाँच गरेपछि विदेशबाट आए नआएको जानकारी लिएर सर्जिकल मास्क पंजाको प्रयोग गरेपछि औपचारिक कार्यक्रम बिना रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले जानकारी दिनुभएको हो। यसअघि सचेतना सम्बन्धी कार्यक्रम गरेको फाउण्डेशनले मास्क वितरण गर्नुका साथै 10-18 नम्बर ओडाका विभिन्न विपन्न बस्तीमा पुगेर 8 ओडामा थर्मल गन मार्फत ज्वरो परीक्षण गरेको थियो। कोरोना रोकथाम नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि गण्डकी प्रदेशको एकमात्र भारतीय सीमा नाका त्रिवेणी क्षेत्र सुनसान रहेको छ। सीमावर्ती क्षेत्र भएकाले मानिसहरू घरभित्रै बसेर लकडाउनको पूर्ण पालना गरिरहेका छन्। सीमावर्ती क्षेत्रमा जोखिम बढ़ी हुन्छ, त्यसकारण हामीले लकडाउनको पूर्ण पालना गर्न भनेका छौं, विनय त्रिवेणी गाउँपालिका वडा नम्बर 7 अध्यक्ष गोपाल बहादुर छेत्रीले भन्नुभएको छ। उहाँले सरकारको निर्देशन त्रिवेणीवासीले पालना गरेको पनि बताउनुभयो। त्रिवेणीमा बाहिरी मान्छेलाई प्रवेश गर्न दिएको छैन, त्यहाँ ठाउँ ठाउँमा सड़कमा अवरोध पनि गरिएको छ, अत्यावश्यक मान्छेलाई पुस गरेर मात्रै छाडिएको छ। वडा नम्बर 6 वडाध्यक्ष प्रीतम बहादुर गुरूङले भारतबाट फर्किएका सबैको पहिचान गरिएको र उनीहरू स्वस्थ रहेको पनि बताउनु भएको छ। सीमा क्षेत्र भएकाले मानिसहरूलाई भारत आउजाउ गर्न चैत्र 7 गतेदेखि नै प्रतिबन्ध लगाएको उहाँले बताउनुभयो। भारतसँग सीमा जोड़िएको मुख्य नाका गण्डक ब्यारेज भैंसा लोटन पुल र त्रिवेणी आसपासको क्षेत्रमा सीमा सुरक्षा अत्यन्त मजबूत पारिएको छ। सशस्त्र प्रहरी बल जनपथ र अत्यावश्यक स्थानमा सम्पूर्ण सुरक्षा अंगहरूलाई परिचालन गरी सम्भावित खतरा रोकथामको पहल गरिएको नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी पीताम्बर घिमिरेले जानकारी दिनुभएको छ। लकडाउन उल्लंघन गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटले 25 वटा सवारी साधनको चाबी नियन्त्रणमा लिएको छ। पटक पटक आग्रह गर्दा पनि अनावश्यक सवारी चलाएर उल्लंघन गरेपछि उनीहरूको सवारीको चाबी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभएको छ। उनीहरूको सवारीको चाबी होलमा राखिएर सम्झाइ बुझाइपछि छाडिएको छ। आजबाट गैंडाकोटदेखि ढोडेनी जाने बाटो पनि बन्द गरिएको छ। लकडाउनको समय पनि बाहिरी मान्छेको आवत जावत तीव्र पारिएपछि स्थानीयले बाटो नै बन्द गरेका हुन्। अत्यावश्यकको लागि भने चाबी खोलेर आउन जान दिने व्यवस्था गरिएको छ भने अनावश्यक कामका लागि हिँड्नेहरूलाई प्रवेश निषेध गरिएको हो। देउराली सामुदायिक वन र जयश्री सामुदायिक वनको सीमानामा बाटो पूर्ण रूपमा बन्द गरिएको छ। यता पूर्वी नवलपरासीको देवचिली नगरपालिका 13 दलदले बजारबाट प्रहरीले लकडाउनको अवज्ञा गर्ने 44 वटा सवारीका साधन नियन्त्रणमा लिएको छ। अस्थायी प्रहरी चौकी दलदले र औद्योगिक सशस्त्र सुरक्षा बल देवचिलीका प्रहरीले आज दिउँसो 1 घण्टामा 44 वटा सवारीलाई नियन्त्रणमा लिएका हुन्। 35 मोटरसाइकल र 9 वटा चार पाङ्ग्रे सवारीलाई नियन्त्रणमा लिएर प्रहरीले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कने शर्तमा सवारीको रेकर्ड राख्दै छाडिदिएको छ। चितवनमा लकडाउनको अवधिभर बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म मात्रै अत्यावश्यक पसलहरू सञ्चालन गर्न पाइने भएको छ। जिल्ला सुरक्षा समिति चितवनको आज बसेको बैठकले वैशाख 4 गते अर्थात आज मध्यरातीदेखि लागू हुने गरी लकडाउनको अवधि वैशाख 15 गतेसम्मका लागि सो समयमा मात्र पसल सञ्चालन गर्न दिने निर्णय भएको हो। सञ्चालन गर्न पाइने पसलहरूमा औषधि खानेपानीका जारहरू बेच्ने पसल थोक पसल मात्र ग्यास डिपोहरू पेट्रोल पम्प खाद्यान्न मात्र बिक्री गर्ने पसलहरू पशुपक्षीका दाना बिक्री गर्ने ठेलागाडा र साइकल तरकारी बेच्ने र डेरीहरू मात्र सञ्चालन गर्न पाइने जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिनुभएको छ। लकडाउनको पालनामा हेलचेक्राई बढेपछि थप निर्णय गरिएको हो। जिल्ला सुरक्षा समितिको निर्णय अनुसार एम्बुलेन्सहरू बिरामीको साथमा बढ़ीमा 2 जना सहयोगी मात्र रहने गरी सब वाहन दमकल राजमार्गमा यात्रा गर्ने मालवाहक सवारी साधनहरू सञ्चालन हुन पाउनेछन्। त्यस्तै भित्री बाटोको हकमा अत्यावश्यक सामान बोकेका सवारी साधनहरू तरकारी खाद्यान्न दूध पशुपक्षीका दाना मात्र सुरक्षा निकाले प्रयोग गर्ने सवारी साधनहरू परिचय पत्र बाहेक स्वास्थ्यकर्मीहरू ड्यूटी रोस्टर उल्लेख भएका स्वास्थ्यकर्मीहरूका लागि घरदेखि अस्पतालसम्मको बाटोमा मात्र उनीहरूको साथमा ड्यूटी रोस्टर भए मात्र सञ्चालन हुन पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत पौडेलले बताउनु भएको हो। सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण उपचारका लागि कोविड क्लिनिक सञ्चालन गर्ने निर्णय पनि गरेको छ। आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोविड 19 रोकथामका लागि कोविड क्लिनिक सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो। यसैबीच बिरामी ओसार पसार गर्न रेडक्रस सोसाइटीसँग भएको र 100 शैय्या भएका निजी अस्पतालका एम्बुलेन्सलाई समेत केन्द्रीय नेटवर्कमा जोड्ने निर्णय भएको छ। यी एम्बुलेन्सको सेवाका लागि 102 नम्बरमा फोन गर्न सकिनेछ। आपूर्ति व्यवस्थाबारे हरेक बिहिबार दिउँसो 2 बजेदेखि 3 बजेसम्म बैठक बस्ने निर्णय पनि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ। भरतपुर महानगरपालिकाबाट प्रेस विज्ञप्ति सार्वजनिक भएको छ, जहाँ महानगर प्रवक्ता अरूण पीड़ित भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अत्यावश्यक पसल सञ्चालनबारे समय तालिका निर्देश गरिएको छ। जसअनुसार महानगरमा बिहान 6 देखि 8 बजे र बेलुका 5 देखि 7 बजेसम्म मात्रै अत्यावश्यक पसलहरू सञ्चालन गर्न पाइने उल्लेख छ। त्यसो नगरिए कार्यवाही गरिने चेतावनी समेत दिएको छ। तर आज नै अपरान्न जिल्ला प्रशासन कार्यालयबाट फरक आदेश आयो, जसमा बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म मात्रै पसल सञ्चालन गर्न पाइने आदेश छ। यसरी जिल्लाभित्र फरक फरक आदेश आउँदा व्यवसायीहरू भने अन्यलमा परेका छन्। किराना व्यवसायी संघ चितवनका अध्यक्ष रविन्द्र श्रेष्ठले 2 वटा विज्ञप्तिमा फरक फरक समय तोकेर आउँदा व्यवसायीहरू अन्यलमा परेको बताउनु भएको छ। चितवनको खैरणी नगरपालिका 13 स्थित राप्ती नदीको इचर्नी घाटमा एक पुरूष मृत भेटिएका छन्। आज 10 बजेको समयमा राप्ती नदी किनारमा रत्नगर नगरपालिका साथ मालपुरका 42 वर्षीय लालकुमार राउत मृत भेटिएको प्रहरीले जनाएको छ। मृतकका आफन्तहरूले वैशाख 2 गतेदेखि नै राउत घरबाट बाहिर निस्किएको बताएका छन्। राउतको गोहीको आक्रमणबाट मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। सरकारले सबै फार्मेसी सञ्चालन गर्ने तयारी गरेको छ। औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले 199 प्रकारका औषधि खरिदको प्रक्रिया अघि बढ़ेको जानकारी दिनुभएको हो। उपलब्ध औषधि सूचना र सरकारले दिएको जानकारीलाई मात्र विश्वास गर्न उहाँले आग्रह गर्नुभएको छ। संकटका बेला सरकार बाहेक केही व्यक्तिले गुणस्तरहीन औषधि बिक्री गर्न सक्ने भएकाले सचेत हुन पनि विभागले आग्रह गरेको छ। औषधिका बारेमा केही समस्या भए औषधि व्यवस्था विभागमा सम्पर्क गर्न पनि मन्त्रालयले आग्रह गरेको छ। बागमती प्रदेश अन्तर्गतको भारतसँग जोडिएको दक्षिण सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। दक्षिणी सीमामा पर्ने बागमती प्रदेश अन्तर्गत 35-63 नम्बर सीमा स्तम्भ क्षेत्रमा पर्छ। उक्त क्षेत्रमा पर्ने 88 किलोमिटर अन्तर्गत बाँदरझुला, छरछरे र वाल्मीकि आश्रम क्षेत्रमा यसअघि नै बीओपी पोस्ट रहेको छ। हाल पाल टाँगेर जाँच बिन्दु थप्ने काम भइरहेको सशस्त्र प्रहरी नेपाल 17 नम्बर गण 8 टारीका गणपति खेम थापाले बताउनु भएको छ। चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु आरक्ष पर्ने उक्त क्षेत्रमा भारतबाट लुकीछिपी स्वदेश फर्कने सम्भावना बढेपछि सशस्त्र र नेपाल प्रहरीले संयुक्त गस्ती गर्दै आइरहेका छन्। यसैबीच कोरोना भाइरस कोविड 19 संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण मानिसहरू यतिखेर घरभित्र छन्। मानिसहरूको आवत जावत कम भएपछि अनपेक्षित गतिविधिहरू स्वत कम हुँदै जानुपर्ने हो, तर यही लकडाउनको फाइदा उठाउनेहरू पनि प्रशस्त भेटिएका छन्। लकडाउनको मौका सोध्दै चितवन राष्ट्रिय निकुञ्जभित्र निषेधित गतिविधिहरू हुन थालेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा लकडाउनको समयमा अनपेक्षित गतिविधिहरू बढेपछि सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। लकडाउनको समयमा आम मानिसहरू घरभित्रै बसिरहेका बेला केही मानिसहरू पनि लकडाउनको मौका छोप्दै अनपेक्षित गतिविधिमा संलग्न भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण प्रसाद रूपा खेतीले बताउनु भएको छ। उहाँका अनुसार लकडाउनको समयपछि निकुञ्ज प्रवेश गरेर विभिन्न क्रियाकलाप गर्ने करिब 200 जनालाई पक्राउ गरी कानूनी कार्यवाही गरिएको छ। पक्राउ पर्नेमा एकजना गैंडाको खाक तस्कर गरी जेल जीवन बिताइसकेका व्यक्ति पनि परेका छन्। विजय खबरमा अब पालो रिपोर्टको कोविड 19 को संक्रमितहरू बढ्दै लकडाउनको अवधि पनि वैशाख 15 गतेसम्म लम्ब्याइएको छ। यसका कारण नवलपुर र चितवनका सुधार केन्द्रमा परेको असर र त्यसको समाधानमा के कस्तो उपाय अपनाइएको छ त एक रिपोर्ट सहकर्मी पुष्कर अधिकारीबाट।
लागू औषध दुर्विश्रेणीमा फँसेका व्यक्तिहरूलाई समाजमा पुनर्स्थापना गर्ने हिसाबमा खोलिएका सुधार केन्द्रहरू पनि अहिले विश्वभरि फैलिएको कोरोना भाइरसको चपेटामा परेका छन्। लागू औषधको कुलतमा फँसेका सयौं व्यक्तिहरू सुधार केन्द्रमा उपचारको क्रममा रहेका छन्। यो अवस्थामा सुधार केन्द्रको बसोबास पनि जोखिम हुन सक्ने भएकाले पुनर्स्थापना केन्द्रले आफ्नो संस्थामा कडाईका साथ लकडाउनको पालना गरेको बताउनुहुन्छ गैंडाकोटमा रहेको नयाँ संसार पुनर्स्थापना केन्द्रका संचालक दर्शन खरेल।
बाहिर कसैलाई निस्किएको छैन स्टाफहरूलाई पनि, अनि हामी आफै पनि निस्केको छैन, नयाँ भर्ना लिएको छैन, फ्यामिली भिजिटहरू दिएको छैन। अहिले हामी त होल फ्यामिली चाहिँ अहिले 29 जना छ, हामीले चाहिँ टोटली लकडाउन गरेको छौँ। हामी अब भित्र चाहिँ हाम्रो चाहिँ डिस्टेन्स चाहिँ अब जस्तो रुगा खोकी लगायो भनेको छुट्टै रुम बनाएको छौँ। अरू सामानहरू चाहिँ अब हरियो त सागसब्जी चाहिँ हामीले चाहिँ मन्डीबाट मगाउने गरेका छौँ, उनीहरूले यहीँ ल्याइदिन्छ गाडीमा 5 किलो 7 किलो गरेर किलो।
यसै गरी खैरेनी नगरपालिका ज्यामिरे चितवनमा रहेको आस्था फाउन्डेशन ड्रग एन्ड अल्कोहल ट्रिटमेन्ट सेन्टरका संचालक मित्रम पुनले संस्थामा पहिलेको भन्दा धेरै सजग अपनाएको बताउनुभयो। उहाँले हाल संस्थामा नयाँ भर्ना नलिएको र सुरक्षा विधि अपनाएर बसेको बताउनुहुन्छ।
अहिले चाहिँ अब यो लकडाउनमा हामी यहाँको अब भर्नाहरू सबै बन्द छ है सर, अनि त्यसपछि यहाँबाट बाहिर जाने पनि बन्द छ, बाहिरबाट भित्र आउने पनि बन्द छ कम्प्लिटली। जस्तै अब हामी घरमा बस्छौँ नि अनि त्यस्तै नै छ कि सिक्दै यहाँ पनि, जस्तो खाद्यान्नको लागि चाहिँ हाम्रो प्राय महिना महिनाको लागि स्टकै ल्याएको हुन्छ कि अगाडि नै, जस्तो दाल चामलहरू अनि अरू खानेकुराहरू जस्तो ग्रोसरी आइटमहरू त्यो सबै पहिलेदेखि हुन्छ। अनि हरियो तरकारीहरू चाहिँ हाम्रो यहीँनिर छ कि हामीले आफूले गरेको छ नि त।
कुलतमा फँसेर आफ्नो जीवनको बाटोमा अल्झिएका मानिसहरूका लागि सुधार केन्द्रले गरेको काम निकै नै सराहनीय छ। अँध्यारोबाट उज्यालोको प्राप्तिका लागि सुधार केन्द्रको सहारामा बसेका सबै सुरक्षित रहन् हाम्रो कामना। यो संकट कालमा यसबाट बस्ने औषधि भनेकै घरमा बस्ने हो, त्यसैले सबैले आफ्नो ठाउँबाट सरकारले तोकेको लकडाउनको पालना गरी घरमै बसी कोरोनाबाट आफू बचाऊ र अरूलाई बचाऊ।
विजय खबरमा अब पालो भएको छ आजको सरकारको सुकुम्बासी भूमिहीनलाई जग्गा उपलब्ध गराउने र जग्गा सम्बन्धी समस्याको समाधान गर्न भनी सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग 2076 को गठन गरेको छ, जसको अध्यक्षमा चितवनका प्रभावशाली नेता नेकपाका केन्द्रीय सदस्य देवी ग्याउलीलाई सरकारले नियुक्त पनि गरेको छ। उहाँहरूलाई आजै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा मन्त्री पद्मा अर्यालले शपथ पनि गराउनु भएको छ। यसै सन्दर्भमा मैले आयोगका अध्यक्ष देवी ग्याउलीलाई संविधान को कार्यान्वयन सहित भूमिहीनहरूलाई जग्गा दिलाउन कतिको चुनौती छ भनी सोधेको छु।
सबै राजनीतिक पार्टीहरूले यो संविधान बनाउनु भएको छ, सबै राजनीतिक पार्टीको सहमतिमा यो भूमि संशोधन भूमि सम्बन्धी आफ्नो संशोधन गरेर नयाँ ऐनको नयाँ संशोधन भएको छ जसमा सबै नेपालका प्रमुख राजनीतिक दलहरू यो मुद्दामा एकाकार हुनुहुन्छ, यो मुद्दामा उहाँहरू सबैको सहमति छ। त्यसैले त ऐन सर्वसम्मतिले पारित भएको छ, त्यसैले त ऐन सर्वसम्मतिले संशोधन भएको छ। यो मुद्दामा, यो एजेन्डामा, यो पाटोमा मलाई लाग्छ सबै नेपालका राजनीतिक दलहरू, सबै शक्तिहरू, सबै नागरिक समुदायहरू यस कार्यमा सहयोगी बन्नुहुनेछ, लाग्नुहुनेछ, मद्दत गर्नुहुनेछ र नेपाललाई नेपालबाट भूमि सम्बन्धी समस्या समाधान गर्ने यो अन्तिम आयोग बनोस् भन्नका निम्ति सबैको सहयोग हामीले प्राप्त गर्नेछौँ र नेपालको शताब्दीदेखिको भू सम्बन्धी समस्यालाई हामीले समाधान गर्न सक्नेछौँ भन्ने मैले विश्वास लिएको छु।
अब जाँदा जाँदै चाहिँ तपाईँहरूको पार्टी अध्यक्षसँग पनि सायद कुराकानी भएको होला। अब यो विषम परिस्थिति भए पनि जस्तो तपाईँहरूको शपथ ग्रहण लगायत तपाईँले औपचारिक कार्य प्रारम्भ चाहिँ कहिलेबाट गर्ने त्यस्तो योजनाहरू बनेको छ केही?
शपथ ग्रहण आज भयो, आज हामीले शपथ लिएका छौँ। अब हामीले यसको लागि कार्यालय महत्वपूर्ण कुरा कार्यालय हो, दुई दिनभित्रै हामीले कार्यालय व्यवस्था गर्नेछौँ। तेस्रो हामीलाई सरकारको तर्फबाट यो कामका निम्ति केही स्टाफहरू कर्मचारीहरू पठाइदिनु पर्ने हुन्छ, त्यो कर्मचारीहरूको व्यवस्थापन सरकारको तर्फबाट खास गरी सामान्य प्रशासन मन्त्रालयको व्यवस्था हुन्छ यहाँ पठाउने, त्यसभित्रबाट हामीलाई त्यो स्टाफहरूको व्यवस्थापन गर्नुहुनेछ। त्यसपछि हामीले फर्मेटहरूको निर्माण गर्नेछौँ, तथ्याङ्क सङ्कलनका निम्ति हामीले 753 इकाइहरूमा हामीले यो फर्मेटहरू तल पठाउनेछौँ र अनि हाम्रो कामको सघनताका आधारमा देशलाई 3 भागमा हामीले वर्गीकरण गर्नेछौँ, जो भूगोलको हिसाबले हिमाल, पहाड, तराई छ। हामीले अनुमान गरेको स्थिति के छ भन्दाखेरि हिमालमा समस्या अलिक कम छ, त्यसलाई हामी चाँडो पहिलो चरणमा त्यसलाई हामीले समाधान गरिसक्नेछौँ, गर्ने त्यसलाई 8 महिनाभित्रै हामीले पुर्याउँछौँ। त्यसपछि यतापट्टि सँगसँगै त्यो उपा 8 महिनामा हिमाली क्षेत्रको काम सुन्याउँदा यतापट्टि मध्य पहाडी र तराईमा चाहिँ हामीले सँगसँगै तथ्याङ्कहरू सङ्कलन गर्ने, फ्याक्ट फाइन्डिङ गर्ने काममा हाम्रो योजनाहरूलाई अगाडि बढाउनेछौँ। त्यसपछि मध्य पहाडका कामहरूलाई सुन्याउँदै अनि घना, जटिल र भूमि सम्बन्धी अनेकौँ खालका जटिलताहरूसँग चाहिँ केन्द्रित रहेर रहेको स्थिति जुन तराईका जिल्लाहरू छन् त्यो तराईका जिल्लाहरूमा हामी सघन घनीभूत ढङ्गले काम गर्नेछौँ र यसबीचमा विज्ञान प्रविधिका जिआइएस प्रविधिदेखि लिएर ड्रोनहरू समेत गरेर भू मापनका निम्ति भूको जमिनको सही वास्तविक पहिचान गरेर खोजबिन गर्नका निम्ति हामीले यो प्रविधिलाई समेत प्रयोग गरेर यो नेपालको भूमि सम्बन्धी समस्याहरूलाई एकापट्टि समाधान गर्नेछौँ र यो गर्दा गर्दै कथम कदाचित कतिपय ऐन कानुनहरूका सन्दर्भमा नयाँ समस्याहरू पनि आउन सक्नेछन्। त्यतिखेर हामीले सरकारलाई भन्नेछौँ यी ऐन नियम कानुनका हिसाबले यो हाम्रो काम गरिरहेको क्षेत्रमा केही समस्याहरू देखा परे, त्यसलाई पनि संशोधन गरिदिनु पर्यो, परिमार्जन गरिदिनु पर्यो भनेर यो कामलाई पुर्याउनको निम्ति हामी सरकारका सामु विभागत रूपले सुझावहरू प्रस्तुत गर्नेछौँ कि सरकारले अहिले आफ्नो कुनै पनि ऐन बनाउन अलगिनुपर्ने अप्ठ्यारो पर्ने स्थिति होम पार्लियामेन्टको जस्तो स्थिति चाहिँ एक पटक रहने छैन। सरकारले आफ्ना योजनाहरू आफूले बनाएको आयोगलाई कार्य अगाडि बढाउनको लागि वास्तविक समस्या समाधान हुन्छ भने त्यतिखेर उसले कतिपय ऐन नियमहरू संशोधन गर्नुपर्ने आवश्यकता महसुसता प्रदान गर्दै अन्तत हामीले हाम्रो देशबाट भू सम्बन्धी समस्याहरूलाई समाधान गर्नेछौँ।
विजय खबरमा अब पालो केही छोटा खबरहरूको। कुवेतमा रहेका विदेशी नागरिकका लागि 3 महिनाको भिसा स्वत थपिने भएको छ। मार्च 1 देखि 31 मेसम्मका लागि कुवेतको आवश्यक भिसा स्वत थपिने कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ। सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा रहेर कोरोना भाइरसका कारण प्रभावित आफ्ना नागरिकलाई उद्धार गरी फिर्ता ल्याउन अन्तरिम आदेश दिएको छ। सरकारले 700 किट पठाएपछि चितवनमा धमाधम द्रुत परीक्षण ऱ्यापिड डायग्नोस्टिक टेस्ट भइरहेको छ। कोरोना भाइरस COVID-19 का कारण अरू जस्तै शैक्षिक क्षेत्र पनि प्रभावित भएको छ। जेठ 15 अगाडि विद्यालय नखुल्ने र रिजल्ट लकडाउन खुलेको एक साताभित्र प्रकाशित गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैतमा विदेशबाट आएका सबैलाई ऱ्यापिड डायग्नोस्टिक विधि आरडीटी परीक्षण गर्न आह्वान गरेको छ। अपराध अनुसन्धानका लागि पक्राउ गर्नेहरूको कोरोना भाइरस कोविड 19 परीक्षण गरिने भएको छ। कोरोना भाइरस कोविड 19 को महामारी अहिले विश्वभर फैलिएको छ। धेरै मुलुकहरूमा भाइरस नियन्त्रणको प्रयासमा छन् भने केही मुलुक देखिएको पनि छन्। कोरोना भाइरस पुनः फैलिने खतरा 2024 हुने एक अध्ययनले देखाएको छ। नेपाल आयल निगम संचालक समिति बैठकले पेट्रोलियम पदार्थको मूल्य नघटाउने निर्णय गरेको छ। सरकारले राहत उपलब्ध गराउन नसक्दा मानिसहरू जोखिम बोलेर हिँडेको राष्ट्रिय मानवाधिकार आयोगले जनाएको छ। भैरवमा लकडाउन उल्लंघन गर्नेको संख्या बढेपछि नेपाली सेना परिचालन गरिएको छ। भारतको तबलिकी जमातका प्रमुख मौलाना साद र उनका छ सहयोगीलाई पक्राउ गरिएको छ। र विश्वभर हालसम्म कोरोना भाइरसबाट 21,02,663 जना संक्रमित भएका छन् भने 5,25,438 जना निको भएर घर फर्किएका छन्। तर 1,36,118 जनाको भने मृत्यु भएको छ। सबैभन्दा धेरै अमेरिकामा 28,572 जनाको मृत्यु भएको छ। इटालीमा 21,645 मृत्यु भएको छ भने स्पेनमा 19,130 जनाको मृत्यु भएको छ। भारतमा मृत्यु हुनेको संख्या 423 पुगेको छ भने संक्रमितको संख्या 12,759 पुगेको छ। यिनै खबरहरूसँगै हामी अन्त्यमा आइसकेका छौं। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। एसईई परीक्षा नजिकैको विद्यालयबाट गर्ने भएपछि नवलपुरमा छलफल शुरू। विद्यालय छनौट गर्ने तयारी तीव्र। नवलपुरमा कोरोना आशंकामा 5 जनाको स्वाब भरतपुर प्रयोगशाला पठाइयो। ऱ्यापिड टेस्टबाट गरिएको जाँचको नतिजा सबै नेगेटिभ। देशभर 24 घण्टामा 3,263 ऱ्यापिड टेस्ट। हालसम्म संक्रमितको संख्या 16। छपकैयामा 400 जनाको ऱ्यापिड परीक्षण नेगेटिभ आएको मन्त्रालयद्वारा जानकारी। भारतसँगको नवलपुर स्थित त्रिवेणी नाका सुनसान हाई अलर्टमा सुरक्षाकर्मी। चितवनमा भोलिदेखि बिहान 10 देखि 4 बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने। र दलदलेमा 1 घण्टामै 44 सवारी प्रहरी नियन्त्रणमा। लकडाउन नमानेको भन्दै ढोडेनी जाने बाटो स्थानीयद्वारा बन्द। हवस् त, नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएम 101.6 इन्टरनेट अनलाइनमा www.vijayfm.org.np र 101.6 विजय एफएम नामको फेसबुक पेज मार्फत संसारभरकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको विजय खबर सकियो। प्राविधिक मित्र गगन गिरीलाई धन्यवाद। डोलराज राणाबाट बिदा हुन्छु। नमस्कार।